आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله। مدنی چینل کے ناظرین پروگرام ہے آپ کی رائے اور حسب معمول ہمارے ساتھ چند مبلغین موجود ہیں। مولانا ابراہیم مدنی صاحب ہمارے ساتھ موجود ہیں, مولانا خالد مدنی صاحب ہمارے ساتھ موجود ہیں, مولانا عبد الواجد مدنی صاحب ہمارے ساتھ موجود ہیں اور بہت ہی محترم ہمارے زہیب صدیقی بھائی ہمارے ساتھ موجود ہیں۔ چند تصاویر آج بھی ہم اپنے پروگرام میں شامل کریں گے اور اپنے مبلغین کی اپنے پینل سے اس کے اوپر ہم کمنٹس لیں گے, رائے لیں گے, اور ان کی رائے سے انشاءاللہ عز و جل میں امید کرتا ہوں ہمیں بہت کچھ سیکھنے کو ملے گا۔ اور ایک بات جو میں اکثر سلسلے میں کہا کرتا ہوں کہ آپ یوں تو ہمارے ساتھ نہیں ہیں کہ آپ کی ہم سے بات چیت ہو رہی ہو, لیکن اتنا ضرور ہے کہ دل اور دماغ کے ساتھ ساتھ ہو سکتے ہیں۔ ہم جو تصاویر دے رہے ہیں اس پہ آپ اپنی بھی کوئی رائے بنا سکتے ہیں اور پھر اس رائے کو آپ کراس بھی کر سکتے ہیں اور یہ بھی دیکھ سکتے ہیں کہ ایک ہی پکچر کے ذریعے سے بعض اوقات کتنی پازیٹیو کتنی اچھی اچھی باتیں ہم سیکھ سکتے ہیں۔ اللہ پاک ہمارے لیے آج کا سلسلہ سیکھنے کے اعتبار سے بھی نفع بخش بنائے اور اجر و ثواب کے اعتبار سے بھی ہمارے لیے نفع بخش بنائے۔ نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وسلم پر درود و سلام پڑھنے کی ایک فضیلت سنتے ہیں اور پھر انشاءاللہ تصویر کے ساتھ مبلغین کی طرف منتقل ہوتے ہیں۔ حضور نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے, جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ اپنی عادت بنائیے, زندگی کو تر رکھیے اور درود پاک پڑھتے رہیے, انشاءاللہ تر بھی رہے گی اور اللہ نے چاہا تو مدینے کی مٹھاس بھی ہماری زندگیوں میں آتی رہے گی۔ اللہ پاک ہمیں دنیا و آخرت کی برکتیں نصیب فرمائے۔ کوشش کیجئے, نیت کیجئے, ایک فگر اپنا طے کر لیجئے کہ اتنی کوانٹیٹی میں درود پاک روزانہ پڑھا کروں گا, ممکن ہو تو وقت کا بھی تعین کر لیجئے, انشاءاللہ یہ چیزیں استقامت دلانے میں معاون و مددگار ثابت ہوتی ہیں۔ بڑھتے ہیں تصویر کی طرف اور پہلی تصویر شامل سلسلہ کرتے ہیں۔ جی جناب, پرفیوم کی بوتل ہے اور وہ ٹوٹ گئی ہے۔ تصویر تو اچھی ہے, خوشبو بھری تصویر ہے, اگرچہ ہمیں خوشبو یہاں تک حقیقتاً تو نہیں پہنچ رہی, اس کے جو کمنٹس ہیں یا اس سے جو پیغام مل رہا ہے اس میں شاید ہمیں خوشبو مل جائے۔ جی زہیب بھائی کیا ارشاد فرمائیں گے؟
اچھا, یہ پکچر دیکھ کے جو میرے ذہن میں خیال آ رہا ہے وہ یہ ہے کہ اگر آپ اندر سے بہت اچھے ہیں تو بھلے آپ ٹوٹ بھی جائیں تو آپ خوشبو ہی بگھیریں گے۔
سبحان اللہ,
واہ! اس بوتل کو دیکھ کر بھی یہی اندازہ ہو رہا ہے کہ یہ ٹوٹ ضرور گئی ہے مگر اس نے اپنے ارد گرد کی انوائرمنٹ کو معطر کر دیا ہے۔
ٹھیک,
اپنے آپ کو اندر سے خوبصورت بنائیں,
یعنی جو اندرونی خوبصورتی ہے وہ اتنی کامل اور اتنی مستقل مزاجی کے ساتھ ہونی چاہیے کہ اگرچہ آپ ٹوٹ پھوٹ کا بھی شکار ہوں پھر بھی جو چیزیں آپ لوگوں کی طرف بڑھائیں یا لوگوں کو انوائرمنٹ کو جو چیز آپ سے ملے وہ خوشبو میں بسی ہوئی ہو, تو بہت اچھا پیغام ہے۔ اللہ کرے کہ ہم بھی ایسے بن جائیں, ہمیں دوسروں سے خوشبوئیں مطلوب ہوتی ہیں لیکن بعض اوقات ہم خود ٹوٹ پھوٹ کا شکار ہوتے ہیں, تو بہت معذرت کے ساتھ پھر وہ خوشبو بہرحال نہیں ہوتی, جو چیزیں ہوتی ہیں وہ کچھ اور ہی ہوتی ہیں اور اس سے ناگواری پیدا ہوتی ہے, نفرتیں بعض اوقات پیدا ہوتی ہیں۔ اللہ پاک کرے کہ ہم خوشبوؤں والے بن جائیں, اللہ پاک ہمیں توفیق عطا فرمائے۔ عبد الواجد بھائی کیا ارشاد فرمائیں گے؟
بسم اللہ الرحمن الرحیم۔ جی مہروز بھائی, یہ خوشبو ہے اور خوشبو جو ہے یا پرفیوم جو ہے وہ بوتل میں تھا, تو اب اس کو بوتل میں رکھنے کی جو وجہ ہے وہ یہ ہوتی ہے کہ جب تک وہ اس بوتل میں رہے گا قابل استعمال رہے گا۔
ٹھیک ہے,
اب اگر وہ بوتل سے آزاد ہو جائے گا تو پھر وہ قابل استعمال نہیں رہے گا, کیونکہ جب وہ کھلی فضا میں ہوگا تو اس کی خوشبو جو ہے وہ ختم ہو جائے گی اور وہ پیچھے صرف آئل رہ جائے گا۔ تو زندگی میں بہت سی چیزیں ایسی ہوتی ہیں کہ جن کو لمٹس کے اندر ہونا چاہیے, اور اگر وہ لمٹ سے باہر ہو جائیں گی تو اپنی افادیت کھو دیں گی. اس کی ایک بہترین مثال جو ہے وہ انسان ہے کہ انسان کو لبرل نہیں پیدا کیا گیا. لبرل مراد آزادی, ہر چیز کی آزادی. تو اگر انسان ہر طرح کی حدود و قیود سے آزاد ہو جائے تو وہ دکھنے میں تو انسان ہوگا لیکن وہ حقیقت میں جانور بن چکا ہوگا. تو اسلام جو ہے وہ انسان کو پابند کرتا ہے, عقیدے کی پابندی ہے, عمل کی پابندی ہے, شریعت کی پابندی ہے, اخلاقیات کی پابندی ہے. اور جو جتنا زیادہ ان پابندیوں کو فالو کرتا ہے وہ اتنا ہی بہترین انسان بنتا ہے. تو یہاں پر جو قید ہے وہ آزادی کے لیے ہے, اور لبرلزم میں جو آزادی ہے وہ قید ہے کہ آدمی کو اپنی خواہشات کا قیدی بنا دیتی,
غلام بنا لیا,
غلام بنا دیتی ہے. تو بعض چیزیں ایسی ہوتی ہیں کہ اگر وہ قید رہیں گی تو وہ فائدہ مند ہوں گی, اگر وہ قید سے آزاد ہو جائیں گی تو وہ بعض اوقات نقصان کا باعث بن جائیں گی. تو اپنے آپ کو شریعت کی قید میں رکھیے تاکہ آپ کے اندر ایمان کی خوشبو باقی رہے. اگر آپ شریعت کی قید سے آزاد ہو جائیں گے تو معاذ اللہ کہیں ایسا نہ ہو کہ ایمان سے بھی محروم ہو جائیں.
چلیں جی, عبد الواجد بھائی کا پیغام ہمیں ملا, پوائنٹ آ گیا ہے عبد الواجد بھائی کا. خالد بھائی آپ بہت سنجیدہ ہو گئے عبد الواجد بھائی کے پوائنٹ پر, خیریت ہے؟
ہمیں کچھ مختلف اینگل اس کا سوچ رہا تھا کہ جو چیزیں آپ کو مہکا رہی ہوتی ہیں جن سے آپ فوائد حاصل کر رہے ہوتے ہیں, اگر آپ انہیں جان بوجھ کر توڑ دیں تو وہ آپ کے لیے نقصان دہ ہو سکتی. جو چیزیں آپ کو جس حالت میں فائدہ پہنچا رہی ہیں انہیں اسی حالت پر باقی رکھیں. جب عطر آپ کے پاس ہے تو عطر دان کی حفاظت کرنا یہ آپ کی ذمہ داری ہے. اگر آپ عطر دان توڑ دیں گے, یہ شیشی جس میں عطر موجود ہے اس کو توڑ دیں گے تو عین ممکن ہے کہ اس کی کرچیوں سے آپ خود زخمی ہو جائیں. جب آپ کسی سے کام کروائیں گے اور اس کو اس کی اجرت مکمل نہیں دیں گے تو وہ آپ کو نقصان پہنچا سکتا ہے. صاحب حق کو اس کا حق نہیں پہنچائیں گے, لوگوں کو بلا وجہ تنگ کریں گے. تو ایک مقولہ کہا جاتا ہے کہ تنگ آمد بد جنگ آمد, جس کو تنگ کر دیا جائے تو پھر وہ جنگ پر اتر آتا ہے. جو تنگ آ جاتا ہے پھر وہ جنگ کرنے میں بھی ہچکچاتا نہیں ہے, پھر وہ لڑ جاتا ہے اپنا حق مانگنے کے لیے یا اپنا حق چھیننے کے لیے. تو آپ لوگوں کو پامال نہ کریں, لوگ بھی آپ کو احترام کی نظر سے دیکھیں گے بلکہ آپ کا احترام کر رہے ہوں گے. لیکن اگر آپ یہ کہیں کہ ہمیں کسی کی ضرورت نہیں ہے اور ہم کسی کو سنبھال کر رکھنے کے عادی نہیں ہیں تو چیزیں بھی پھر آپ کی پابند نہیں ہیں, وہ بھی جیسا چاہیں گی ویسا ہی افیکٹ آپ پر ڈالیں گی. اگر وہ ثابت رہیں گی تو آپ ان سے فائدہ اٹھاتے رہیں گے, اگر وہ ٹوٹ جائیں گی تو وہ آپ کو کاٹ سکتی ہیں.
زبردست. ابراہیم بھائی آپ کے ارشاد فرمائیں گے؟ میرے پاس بھی کچھ چیزیں جو ہیں نا وہ ہیں کہنے کے لیے, لیکن میں انتظار کر رہا ہوں کہ آپ سب کی بات پوری ہو تو کچھ میں آپ کی اجازت سے میں بھی ایڈ کر دوں. جی ابراہیم بھائی.
جی مہروز بھائی, اس تصویر کو دیکھ کر جو مجھے خیال آیا, ایک تو خالد بھائی کی بات بہت خوبصورت بات کی ہے انہوں نے کہ چیزیں جب ٹوٹ جاتی ہیں تو بسا اوقات وہ بندے کو نقصان بھی پہنچاتی ہیں. اس کے ساتھ ایک اور بات میں,
کوئی چیز ہو یا رشتہ ہو بہت نقصان پہنچاتا ہے, تکلیف بہت دیتا ہے.
ایک دوسری بات یہ عرض کرنا چاہوں گا کہ بعض چیزوں کی نا ایک عمر ہوتی ہے, اور یہ نہیں ہوتا کہ ساری زندگی وہ آپ کے ساتھ رہیں گی. ایک وقت ہوتا ہے کہ اسے آپ نے اپنے جو ہے وہ کسی استعمال میں لا سکتے ہیں.
ایکسپائری ہے اس کی,
اس کی ایکسپائری ہے. بہرحال کسی نہ کسی مقام پر جا کر وہ اپنا وقت پورا کرنے کے بعد اس نے بالآخر ٹوٹ ہی جانا ہے.
جی,
تو یہ جیسے بوتل ہے, اس کا انجام بھی بالآخر یہی ہے کہ اس نے ٹوٹنا ہے.
کبھی نہ کبھی تو ٹوٹنا ہی ہے.
جی, کبھی نہ کبھی ٹوٹنا ہے, یہ طے ہے. تو ہمیں بھی اس بات کو جو ہے وہ ذہن نشین رکھنا چاہیے کہ ہمارے ساتھ جو چیزیں منسلک ہیں وہ ہمیشہ کے لیے نہیں ہیں. ایک حدیث مبارکہ کے اندر ارشاد فرمایا گیا ہے کہ تمہیں جس سے محبت کرنی ہے کر لو, بالآخر مفارقت اور جدائی ہے. یعنی یہ طے ہے کہ ایک نہ ایک دن جو ہے وہ جدائی لازم ہے, وہ ہمیشہ کے لیے آپ کو نہیں ملی. تو انسان کو کسی کے ساتھ اتنا مستقل بنیادوں پر دل لگا لینا کہ اب اس کے بغیر وہ زندگی گزارنا ہی محال ہو جائے, یا وہ یہ سمجھ لے کہ جناب اس کے بغیر تو میری زندگی اندھیر ہے, اور پھر وہ جو ہے وہ خدا نہ خواستہ موت کو گلے لگانے کے لیے تیار ہو جائے, تو ایسا نہیں ہونا چاہیے. چیزوں کو ان کے درجے میں رکھیں, جتنا ضرورت ہے اتنا اس کو استعمال کریں, اور اس کو اپنی زندگی کا ایسا لازمی جز نہ بنا لیں کہ جب وہ آپ سے جدا ہو یا جب وہ ٹوٹ پھوٹ کا شکار ہو تو پھر آپ کو نقصان دے رہی ہو اور آپ کی ذات کے لیے جو ہے وہ نقصان کا باعث بن رہی ہو. تو چیزوں کو ان کے درجے میں رکھنا سیکھیں. بالآخر ہر چیز نے جدا ہونا ہے, اور انسان کے لیے بھی یہ فیصلہ ہے کہ کل نفس ذائقۃ الموت, ہر ایک نے موت کا ذائقہ چکھنا ہے, تو بالآخر ہم نے بھی دنیا سے جانا ہے.
زبردست بات کی آپ نے. حدیث پاک میں بھی محبت و نفرت کو اعتدال میں رکھنے کا حکم دیا گیا, اور اس کی حکمت یہ بیان کی گئی کہ ممکن ہے کہ جس سے آج محبت کر رہا ہو کل یہ محبت باقی نہ رہے, تعلق خراب ہو جائے, کچھ بھی اونچ نیچ ہو سکتی ہے. یہ میں مفہوم عرض کر رہا ہوں اس تشریح کا جو حدیث پاک کے تحت کی گئی. تو آپ کی محبت ایسی نہیں ہونی چاہیے کہ آپ ڈسٹروئے ہو جائیں اس محبت کے چکر میں, چاہے وہ والدین کی ہو, چاہے بہن بھائیوں کی ہو, چاہے چیزوں کے ساتھ ہو, چاہے گھر کے ساتھ ہو, چاہے دولت کے ساتھ ہو, کسی بھی چیز کے ساتھ ہو. اسی طرح نفرت کے معاملے میں بھی, اور زیب بالخصوص نفرت کے اعتبار سے اس حدیث پاک میں جو آیا ہے نا, تو یہ میں دیکھتا ہوں معاشرے میں. بعض اوقات لوگ کسی کا چہرہ دیکھنے کے روادار نہیں ہوتے, لیکن حالات کی کسوٹی انہیں وہاں لا کے کھڑا کر دیتی ہے کہ انہیں اسی شخص سے اپنا کام کروانا ہوتا ہے, کام نکلوانا ہوتا ہے, اور پھر وہ اس شخص کے سامنے کھڑے بھی ہوتے ہیں. تو وہ جو موقع ہوتا ہے نا, وہ بڑا ذلت آمیز موقع ہوتا ہے. لہٰذا اگر کسی سے اختلاف ہے, نفرت ہے, اچھا نہیں لگتا, تو اس کو بھی اعتدال میں رکھیں. اور کوشش تو یہی ہونی چاہیے کہ کسی بھی مسلمان کے لیے ہمارے دل میں برے خیالات آئیں ہی نہ. ہم کیوں برا سمجھیں, اللہ پاک اس کو بھی بہتر کرے, ہمیں بھی خوش رکھے, اللہ پاک سلامتی عطا فرمائے. میں دو چیزیں سوچ رہا تھا عبد الواجد بھائی اس پکچر کو دیکھنے کے بعد. ایک تو یہ کہ ابراہیم بھائی نے کہا کہ ہر چیز کی ایک انتہا ہوتی ہے, ایکسپائری ڈیٹ ہوتی ہے, وہ تو ہے, لیکن بعض اوقات کچھ چیزیں نا لانگ ٹرم چلنے والی ہوتی ہیں, طویل عرصے تک آپ کے ساتھ چل سکتی ہیں
جی,
لیکن آپ کی کسی غلطی کی وجہ سے چاہے نہ چاہے وہ چیزیں آپ سے جدا ہو جاتی ہیں. اگرچہ جاتے جاتے بھی وہ لطف ہی دے کر جاتی ہیں, لیکن پھر وہ لطف آخری بار ہوتا ہے. جیسے کہ پرفیوم کی شیشی, عطر کی شیشی جو ٹوٹی ہوگی, تو یہ جس جگہ پہ جس کمرے میں ٹوٹی ہوگی وہ تو مہک گیا ہوگا نا, لیکن یہ مہک آخری بار آئی ہوگی پہلی بار. تو ایسا نہیں ہونا چاہیے. جن چیزوں سے آپ کو فائدہ پہنچ رہا ہے, رفتہ رفتہ پہنچ رہا ہے, تو رفتہ رفتہ آپ فائدہ لیتے رہیں. اور بعض چیزوں کی خوبصورتی ہی یہ ہوتی ہے کہ رفتہ رفتہ ان سے آپ فوائد حاصل کرتے رہیں. دوسری ایک اور چیز جو میں سوچ رہا تھا اس تصویر کو دیکھ کر, وہ یہ کہ عمومی طور پہ جب پرفیوم کی, عطر کی, خوشبو کی بات آتی ہے, فریگرنس کی بات آتی ہے, تو کبھی بھی ہمارا ذہن نارملی اس کی بوتل کی طرف نہیں جاتا. یہ ضرور ہوتا ہے کہ جب ہم گفٹ دینا چاہتے ہیں تو تھوڑا خوبصورت اس کی جو بوتل وغیرہ ہے وہ ہم دیکھتے ہیں تو ذرا وہ اچھی لگتی ہے, بھائی گفٹ دینا تو صحیح, لیکن اصل مقصود بوتل نہیں ہوتی. کتنی ہی خوبصورت بوتل میں اگر گھٹیا خوشبو ہو تو وہ آپ نہیں خریدیں گے, لیکن اگر اعلیٰ خوشبو کتنی ہی سمپل بوتل میں ہو وہ آپ پرچیز کر لیتے ہیں. تو میں یہ سوچ رہا تھا کہ بعض اوقات بہت ایکسپینسو, بہت خوبصورت, بہت اعلیٰ معیار کی چیزوں کی پروٹیکشن بہت سستی اور ہلکی چیزوں میں ہوتی ہے. جیسے ممکن ہے یہ پرفیوم جو ٹوٹا, ممکن ہے کہ ایک لاکھ کا ہو, یہ دس لاکھ کا ہو, یہ دس ہزار کا ہو, یہ ایک ہزار کا ہو, اور یہ بوتل شاید بیس روپے کی, پچاس روپے کی, سو روپے کی, دو سو روپے کی, ہزار روپے کی ہو. تو بوتل کی قیمت الٹیمیٹلی پرفیوم سے کم ہی ہے, لیکن اس پرفیوم کو سیکیور کرنے والی, شیلڈ دینے والی, پروٹیکشن دینے والی یہ بوتل ہی ہے. تو اسی طرح بعض اوقات انسانی تعلق کے حوالے سے بھی اور چیزوں کے حوالے سے بھی کچھ چیزیں ہوتی ہیں جو ہمیں پروٹیکٹ کر رہی ہوتی ہیں, جو ہمیں آگے کی طرف لے کر جا رہی ہوتی ہیں, جو ہمیں بلندی کی طرف لے کر جا رہی ہوتی ہیں, جو ہمیں خوبصورتی کی طرف لے کر جا رہی ہوتی ہیں, اگرچہ وہ خود اتنی ویلیویبل نہیں ہوتی, لیکن وہ چیزیں چار چاند لگا دیتی ہیں. تو ہمیں ان چیزوں کی قدر کرنی چاہیے کہ الگ سے شاید اس کی ویلیو نہ ہو, لیکن جب وہ ہماری زندگی کے ایک پورے اپیرنس کے ساتھ ہمارے آتی ہے تو پھر وہ چیز خوبصورت لگتی ہے. تو ان چیزوں کی قدر کریں, اگرچہ وہ اتنی قیمتی نہ ہوں, کہ ان چیزوں کے ذریعے سے آپ کا تعلق اور آپ کی زندگی جو ہے آسان بھی بن رہی ہے, خوبصورت بھی بن رہی ہے. عطر کی شیشی ٹوٹی تو ہمارے مبلغین نے ایسی برسات کر دی.
ایک بات ہے اس میں میروز بھی, ایک اور بات بھی ہو سکتی ہے. عطر کی جب شیشی ٹوٹی تو عمومی طور پر نا دھیان اس کے خوشبو بکھرنے کی طرف توجہ نہیں جاتی. اچھا. اگرچہ خوشبو ضرور بکھرتی ہے لیکن اس وقت مقصود دراصل وہ خوشبو ہوتی ہے. خوشبو پھیلتی ہے ضرور ہے, لیکن بندے کے جو فوری طور پر دماغ میں آتا ہے نا وہ نقصان آتا ہے کہ یار نقصان ہو گیا, چیز ٹوٹ گئی. بعض اوقات کوئی چیز ملتی ہے نا زندگی میں اور وہ دکھ لے کر آئی ہو تو بسا اوقات اس کا جو لطف ہے نا وہ بھی بے مزہ اور کرکرا ہو جاتا ہے. تو یہ بھی ہے کہ بسا اوقات نقصان ہو جاتا ہے تو وہ جو اصل اس سے جو لطف اٹھایا جا رہا ہوتا ہے وہ پھر کامل طور پر فائدہ حاصل ہوتا نہیں ہے.
میرے سامنے کوئی شیشے کی یا کانچ کی شی چیز ٹوٹے, ابراہیم بھائی فرما رہے تھے کہ نقصان ذہن میں آتا ہے, میرے ذہن میں سب سے پہلے آتا ہے کوئی بچہ نہ ہے.
جی
ظاہر سی بات ہے بچے چھوٹے گھر میں, تو پھر سب سے پہلی حفاظت یہ کہ نہیں بھائی بچے دور, بیٹا آپ دور ہو جاؤ. تو کیونکہ کانچ پھیلتے ہیں, اللہ تعالیٰ حفیظت میں رکھے, لیکن اتنا ضرور ہے کہ اس طرح کی کچھ چیزیں ٹوٹ جائیں, بالخصوص بچوں سے ٹوٹ جائیں, تو سب سے پہلے آپ نے بچے کو یہ احساس دلانا ہے, سمجھانا ضرور ہے اگر اس کی کوتاہی ہے, لیکن سب سے پہلے یہ احساس دلائیں کہ بیٹا کتنی ہی قیمتی چیز ٹوٹ گئی آپ سے زیادہ قیمتی نہیں ہے, آپ محفوظ ہو تو یہ بہت بڑی بات ہے. اور اس کے بعد جو بھی اس کی تربیت کرنی ہے, اگر اس کی غفلت تھی, وہ غلط کام کر رہا تھا, نہیں کرنا چاہیے تھا اور یہ حادثہ ہو گیا, تو پھر اس کی تربیت کا جو بھی انداز ہے, جو بھی فیزز ہے, وہ ایک اچھے طریقے سے انجام دینے چاہیے. اب بڑھتے ہیں اگلی تصویر کی طرف. جی ابراہیم بھائی.
مہروز بھائی, اس تصویر میں جو سمجھ میں آ رہا ہے وہ یہ ہے کہ پس منظر میں کچھ افراد ہیں جو موبائل یوز کر رہے ہیں, اور یوں دکھایا جا رہا ہے کہ ان کے ہاتھوں پر کوئی رسی یا زنجیر وغیرہ بندھی ہوئی ہے. تو یہ ایک تخیلاتی تصویر ہے یقینی طور پر, اور اس کو ہم آج کے تناظر میں یہ کہہ سکتے ہیں کہ حد سے زیادہ جو موبائل کا استعمال ہے وہ ایسے ہی ہے جیسے کسی نے جو ہے وہ انسان کو موبائل کے ساتھ باندھ دیا ہو یا زنجیر کے ساتھ باندھ دیا ہو. تو جو موبائل یوز کرنے پر بندہ جاتا ہے تو پھر ایسا ہی ہوتا ہے کہ اس کے ساتھ بند ہی جاتا ہے, عمومی طور پر جو دیکھنے میں آتا ہے. اچھا, دوسرے جو صاحب سامنے کھڑے ہوئے ہیں ان کا رویہ تھوڑا سا ان سے مختلف ہے کہ وہ اپنے موبائل کو یا تو باسکٹ میں رکھ رہے ہیں یا اٹھا رہے ہیں. دونوں صورتوں میں یہ ہے کہ انہوں نے
ان سے جدا ہوا تھا,
وہ موبائل سے جدا ہوئے تو اپنا کام کر کے واپس آیا, موبائل اٹھا رہے ہیں یا پھر جو ہے وہ موبائل رکھ کر اپنا کام کرنے کے لیے جا رہے ہیں. تو بعض کاموں کے لیے, بلکہ کوئی بھی کام اگر آپ فوکس ہو کر کرنا چاہتے ہیں تو پھر آپ کو موبائل سائڈ پہ رکھ کے پھر اس کام کو فوکس ہو کے کرنا پڑے گا. تو تصویر میں جو مجھے سمجھ میں آ رہا ہے وہ بالکل واضح ہے کہ جب ہم کسی کام کی طرف متوجہ ہوں, جیسے یہ مثال کے طور بازار میں خریداری کرنے کے لیے آئے, کسی مارکیٹ میں آئے ہیں, جو ماحول سمجھ میں آ رہا ہے وہ کسی مارکیٹ کا سمجھ میں آ رہا ہے, تو کسی مارکیٹ میں آئے خریداری کرنے کے لیے بھی گئے, اگر وہ موبائل میں لگے ہوئے ہوں گے تو شاید وہ چیز جو لینے کے لیے آئے وہ بھی صحیح طور پر نہیں لے پائیں گے, دھوکہ کھا کر جائیں گے, ہو سکتا ہے رقم جو یہ نکال کر دیں گے وہ کم کی بجائے زیادہ دے کر چلے جائیں. تو انسان جو کام موبائل یوز کرتے کرتے کرتا ہے, جیسے ڈرائیونگ بھی کر رہا ہے, اگر وہ اس دوران میں اگر موبائل یوز کرے گا تو یقینی طور پر ایکسیڈنٹ ہونے کا خطرہ ہے.
بڑھ جائے. آپ
کوئی بھی کام کر رہے ہیں تو موبائل کو تھوڑا سائڈ پہ رکھ دیں اور فوکس ہو کر وہ کام کر لیں تو وہ کام اچھے طریقے سے ہو جائے گا.
جی خالد بھائی.
اللہ تبارک و تعالیٰ نے دنیا کو بڑا خوبصورت بنایا ہے, اور یہ خوبصورتی جن آنکھوں سے دیکھی جا سکتی ہے, یعنی ہماری جو ظاہری آنکھیں ہیں جب ہم ان سے دیکھتے ہیں تو اس کو اچھی طرح فیل کیا جا سکتا ہے. ویڈیوز میں دیکھنا اور ہے, اور اپنی آنکھوں سے کسی چیز کا مشاہدہ کرنا اور ہے. دنیا کی جو خوبصورتی ہے موبائل یوزرز اس سے محروم ہوتے چلے جا رہے ہیں ایسا لگ رہا ہے, اور تصویر بھی یہ بتا رہی ہے کہ جن سے موبائل دور ہو رہا ہے وہ ذرا کلرفل, اور جو موبائل میں ہی ہیں بس وہ موبائل کے ہی اندر کچھ رنگ دیکھ رہے ہوں تو دیکھ رہے ہوں, لیکن ان کی اپنی زندگی, اپنا وجود ان رنگوں سے
کلر لیس ہو رہی ہے,
وہ کلر لیس ہو چکے ہیں. تو بندے کو غور کرنا چاہیے کہ وہ کن چیزوں میں خوشیاں تلاش کر رہا ہے, جہاں تلاش کر رہا ہے اور ان کا حقیقت سے کتنا تعلق ہے. یہ موبائل کی آفتوں میں سے ایک آفت ہے کہ انسان اپنے ساتھ والے کو بھول جاتا ہے, دور والا جس کا نہ کوئی یہ نفع حاصل کر سکتا ہے نہ اسے کوئی فائدہ پہنچا سکتا ہے, اس سے اتنا بندھا ہوتا ہے کہ ساتھ والے کو اگنور ہی کر دیتا ہے. نتیجہ کیا ہے اور سیکھنے کو اس سے ہمیں کیا مل رہا ہے؟ بہت ساری باتوں میں سے ایک بات یہ بھی ہے کہ جو چیزیں آپ کے پاس موجود ہیں ان کی ذرا قدر کر لیں. جن چیزوں کو آپ حواس خمسہ سے, آپ جن چیزوں کو محسوس کر سکتے ہیں ان کو خود محسوس کیجئے. جو چھونے کی چیزیں ہیں ان کو چھو کر محسوس کیجئے. وہ بھی اگر صرف موبائل میں دیکھتے رہے تو وہ مشاہدہ نہیں دیں گی جو مشاہدہ آپ موبائل کے ذریعے سے کر رہے ہیں, وہ آپ بیتی نہیں ہوگی, وہ احساس کی دنیا میں یوں سمجھے کہ کوئی رونق نہیں آئے گی. انسان بہت سی باتیں
لگے ہاتھوں, مثال دوں نا پچھلی تصویر میں وہ
इतर की परफ्यूम की शीशी टूटी हुई हमने देखी थी
जी,
पर देखी थी उसकी खुशबू महसूस नहीं की थी।
बिल्कुल ऐसा ही है, और उसमें बातें भी हमने काफी सारी की, लेकिन बस वो खुशबू नहीं आ सकी, खुशबू से बहरहाल महरूमी ही रही। तो ऐसे ही दुनिया की चीजें आप देखते रहे मोबाइल में, दुनिया जहान देख लें, कोई अच्छा मंजर सामने नजर आता है, हैरानी होती है, तो उस मंजर से आंख फेर कर मोबाइल निकालते हैं, इतनी देर में वो मंजर जा चुका होता है। नतीजा क्या है, जो चीज आपकी तबीयत को हशाश बशाश कर देती, आपने उसको मोबाइल में कैद करने के चक्कर में आप पड़े और आप उसको अपनी मेमोरी में सेव नहीं कर सके। बात चीजें ऐसी होती है कि बचपन का कोई वाक्य आपने देखा होगा, जब मोबाइल नहीं था, जब इंटरनेट नहीं था, वो वाकयात आपको कितनी पुख्तगी के साथ याद है, और कितनी ही चीजें ऐसी हैं जो हम मोबाइल पर स्क्रॉल
कितनी तफसील के साथ याद होता है
जी, बहुत तफसील के साथ
याद, इतनी चीजें भी उसकी बहुत सारी याद होती
जी। और मोबाइल जो है वो थोड़ी देर के लिए तवज्जो तो ले रहा है हमारी, लेकिन वो कहा जाता है कि जो इल्म मोबाइल से आ रहा है, जो इल्म सेल फोन के जरिए से आ रहा है, इसकी लाइट बंद होती है तो वो इल्म भी बंद हो जाता है। जो इल्म मुशाहदे के साथ आ रहा है, जो इन आंखों के साथ देखने से आ रहा है, और खारिज भी उनको देखने से आ रहा है, मोबाइल में देखने से नहीं, वो इंसान की मेमोरी में सेव हो रहा है। और आप देखें बहुत सी चीजें, जब आप किसी
तो बसारत के साथ बसीरत भी तेज करता है।
वाह,
कई दफा आपने इस बात का मुशाहदा किया होगा कि आप कुछ बात कर रहे होते हैं आपस में, लेकिन आपके जो मुशाहदात होते हैं ना, वो आपकी बात के साथ सिंक्रोनाइज होते चले जाते हैं, एक के बाद एक याददाश्त आपकी आती चली जाती है, जुड़ती चली जाती है, और आपके मौजू को अल्फाज मिलते चले जाते हैं। लेकिन जो चीज आपने सिर्फ स्क्रोल करके गुजार दी होती है, तो वो बस गुजर गई होती है, उसमें आपकी कोई खास ना इंटेंशन थी, क्योंकि आप अपनी मर्जी का तो देख नहीं रहे थे, देख वो रहे थे जो डिवाइस आपको अपनी मर्जी से दिखा रही थी। तो नतीजा ये होता है कि पूरा फोकस भी नहीं हो सका, टाइम भी पूरा बर्बाद हुआ, लर्निंग जो होनी चाहिए थी वो भी रह गई। तो जो दुनिया में चीज़ें मौजूद हैं उनका मुशाहिदा अपनी आंखों के साथ कर लीजिए, ये इंशाल्लाह वक्त पर आपको काम ज़रूर आएगा। अभी ऐसा नहीं है कि सबकी सब चीज़ें किसी जगह आपको एक स्क्रीन पर मिल जाए, बल्कि ये आपके दिमाग में जो मुख्तलिफ फोल्डर्स बने हुए हैं ना
जी,
ये उनमें जाकर सेव होती चली जा रही, जो आप देख रहे हैं, जो आप सुन रहे हैं, जो आप कर रहे हैं, जब इनकी जरूरत होगी ये खुद सारे फोल्डर्स खुलते चले जाएंगे और आपके सामने एक पिक्चर बेहतरीन ड्रॉ कर देंगे। लेकिन ये तब होगा जब आप अपनी चीजों के, अपने इर्द गिर्द मौजूद चीजों का मुशाहदा कर रहे होंगे। इससे मोबाइल में जो आप डूबे हुए हैं, इससे निकलेंगे तो दुनिया की रंगीनियों को और इसकी रानाइयों को, जिसको अल्लाह तबारक व तआला ने बड़ी खूबसूरती के साथ पैदा फरमाया है, उनका लुत्फ भी उठा सकेंगे और अल्लाह तबारक व तआला के मज़ाहिर कुदरत में गौर व फिक्र भी कर सकेंगे।
इससे बाहर दुनिया बहुत बड़ी है, इससे बाहर दुनिया बहुत बड़ी है, बहुत हसीन है, तो उसको भी इंजॉय कीजिए। जी अब्दुल वाजिद
जी, महरोज भाई, ये जो तस्वीर है ये हमारे इस दौर का एक अलमिया है, क्राइसिस है, बहरान है, जिसने इंसानियत की एक बहुत बड़ी तादाद को अपने शिकंजे में कस लिया है, ले लिया है। आप देखें जो जंजीर होती है ना, वो कैद होने की अलामत होती है, वो ग़ुलामी की अलामत होती है। तो यहाँ जिन लोगों के हाथों में मोबाइल हैं वो ग़ुलाम हैं, कैद हैं, मोबाइल के कैदी हैं, और उनके चेहरे अफसरदा हैं और उनकी त्योरियाँ चढ़ी हुई हैं और वो परेशान नज़र आ रहे हैं और उनकी लाइफ कलर लेस है। और जिस शख्स ने अभी तक मोबाइल को उठाया नहीं, खाली देखा है, तो अभी वो खुश है, हशाश बशाश है, कलरफुल है। बात ये है महरोज भाई कि एक वक्त था कि जब कमोडिटी बिकती थी, कोई चीज़ बिकती थी, आज के दौर में तवज्जो बिक रही है, अटेंशन। तो इसको आप अटेंशन इकोनॉमी कहेंगे। आज की जो इंटरनेट की दुनिया है, वो सिर्फ ये कोशिश कर रहे हैं कि वो आपकी अटेंशन को ग्रैब कर लें।
बिल्कुल दुरुस्त।
और जो अटेंशन को ग्रैब करने में कामयाब हो जाता है वो अपने आप को सक्सेसफुल कहता है।
ऐसे ही
तो इंसान के पास जो कीमती चीज़ें हैं उनमें से एक चीज़ तवज्जो है। जहां आपकी तवज्जो होती है वहीं आप होते हैं। ऐसा नहीं है कि जहां आपका बदन है वहां आप हैं, नहीं, बदन का होना ज़रूरी है, लेकिन बदन के साथ अगर आपकी तवज्जो भी वहीं पर है تو تبھی آپ کامل طور پر وہاں موجود ہیں. اگر ایک والد یا ایک ماں اپنے بچوں کے ساتھ موجود ہے لیکن وہ موبائل فون میں گم ہے, وہ سیل فون کی دنیا میں گم ہے, تو ہم یہ کہیں گے کہ بظاہر اس کا وجود تو بچوں کے ساتھ ہے لیکن اس کی توجہ, اس کی اٹینشن, اس کی شفقت وہ بچوں کے ساتھ نہیں ہے. تو ہم دیکھتے ہیں کہ آج کل بہت سے رشتے اکٹھے بیٹھے تو نظر آتے ہیں لیکن وہ صرف بدن اکٹھے ہوتے ہیں, توجہ کہیں اور ہوتی ہے. تو یہ تصویر ہمیں یہ پیغام دے رہی ہے کہ اگر آپ اپنی توجہ موبائل فون کو دیں گے تو آپ موبائل فون کے غلام بن جائیں گے, قیدی بن جائیں گے. اپنے آپ کو اس قید سے آزاد کروائیے. اور پھر مہروز بھائی, کتنے شرم کی بات ہے کہ وہ آلہ یا وہ گیجٹ یا وہ ٹول جسے انسان نے اپنے فائدے کے لیے بنایا اور اس لیے بنایا کہ میں اس کو یوز کروں اور بینیفٹ حاصل کروں, لیکن آج وہ گیجٹ جو ہے اس نے انسان کو قید کر لیا ہے اور اب وہ گیجٹ انسان کو یوز کر رہا ہے. تو ہمیں مس یوز نہیں ہونا چاہیے, ہمیں اس گیجٹ کو یوز کرنا چاہیے اور فار سیک آف اے لمیٹڈ ٹائم یوز کرنا چاہیے. اور آج کل تو یہ باتیں ہو رہی ہیں کہ جیسے ہوتا ہے نا, روزہ رکھتے ہیں لوگ صحت مند رہنے کے لیے, تو آج کل ڈیجیٹل فاقے کی بات ہو رہی ہے کہ آپ جب گھر میں جائیں تو اپنے موبائل فون کو گھر کے دروازے کے ساتھ بنے ہوئے کیبنٹ میں رکھ دیں, یعنی گھر کے اندر, باہر کی بات نہیں کر رہا, گھر کے اندر جہاں جوتے رکھے جاتے ہیں تو آج کل اسی کے قریب قریب کیبنٹس بنائے جا رہے ہیں جہاں موبائل فون رکھا جاتا ہے. اور پھر بعض لوگ اس بات کا التزام کر رہے ہیں کہ وہ گھر جائیں اور بس موبائل فون کو بند کر دیں گے وہ. اچھا, اسی طرح سے کچھ لوگ ایسے بھی ہیں کہ جو چھٹی والے دن اپنا موبائل فون بند کر دیتے ہیں اور وہ یہ کہتے ہیں کہ ہم ڈیجیٹل فاقہ کر رہے ہیں. تو جیسے جو اوور ویٹ ہو جائے, کولیسٹرول لیول بڑھ جائے, بلڈ پریشر کنٹرول میں نہ آ رہا ہو, تو وہ اپنی غذا کو, اپنی ڈائٹ کو کنٹرول کرتا ہے. تو ایسے ہی جس کے اندر خیالات کا تلاطم ہو جائے اور طوفان برپا ہو جائے اور وہ ڈپریشن کا, انگزائٹی کا شکار ہو جائے, تو اسے چاہیے کہ وہ موبائل فون سے اور سوشل میڈیا سے اپنے آپ کو کچھ دیر کے لیے دور کر لے. اور واقعی جب اس کا تجربہ کیا گیا مہروز بھائی, تو اس کے بڑے پازیٹو اثرات دیکھنے میں آئے. کیونکہ سب سے بڑی بات یہ ہے کہ جب آپ سوشل میڈیا سے اور موبائل فون سے اپنے آپ کو کچھ دیر کے لیے دور کرتے ہیں تو آپ کا فوکس آپ کے پاس آ جاتا ہے.
ایسا ہی,
اور جب آپ کا فوکس آپ کے پاس آ جاتا ہے تو پھر آپ ڈسیزن لینے میں, درست فیصلہ کرنے میں کامیاب ہو جاتے ہیں,
آزاد ہوتے ہیں.
اور آزاد ہوتے ہیں, بہت خوبصورت آپ نے بات کی کہ آپ ذہنی طور پر آزاد ہو جاتے ہیں. اور اس آزادی کے لمحے میں اگر آپ کچھ سوچتے ہیں تو اچھا سوچتے ہیں, اور اگر کوئی فیصلہ کرتے ہیں تو درست فیصلہ کرتے ہیں.
بالکل بالکل درست بات کی آپ نے, اور زبردست بات کی. فوکس اور اٹینشن کے حوالے سے ایسا ہی ہے کہ موبائل فون نے جیسا ہماری زندگیوں کو اوپر نیچے کیا ہے سب کے پاس. میں سوچ رہا تھا کہ ہم سب گفتگو کر رہے ہیں, ہم سب کے موبائل فون موجود ہیں, ظاہر سی بات ہے یہ ضرورت بن گئی ہے, زندگی کا حصہ ہے. زیب آپ کیا ارشاد فرمائیں گے؟
یہ جو تصویر میں دیکھ رہا تھا تو میں یہ سوچ رہا تھا کہ پیچھے قیدی موجود ہے جو ایک ڈیجیٹلی ہم کہہ سکتے ہیں کہ قید میں ہے, مگر اس شخص کا دھیان ان کی قید کی طرف نہیں ہے بلکہ اس موبائل کی, اس چام کی طرف ہے کہ جس کی طرف وہ بڑی تیزی سے بڑھا ہے, خوشی خوشی بڑھا ہے, اور اس قید کو وہ اختیار کرنے جا رہا ہے. بظاہر تو اس کے دونوں چیزیں ہو سکتی ہیں,
رنگ سے بے رنگ ہونے جا رہا ہے,
رنگ سے بے رنگ ہونے جا رہا ہے اور خوشی خوشی جا رہا ہے. اس کو ایسا لگ رہا ہے کہ دنیا یہی ہے اور مجھے اسی میں ہی رہنا چاہیے. تو جیسے ابھی گفتگو چل رہی تھی, عبد الواجد بھائی نے بھی بہت ایک اچھی بات کی اور خالد بھائی نے بھی, کہ ہمارا جو فوکس, آپ نے بھی کی ہے, آپ نے بھی بہت اچھی باتیں کی ہیں ماشاء اللہ. تو اس کے اندر جو ایک فوکس اسپین کی بات ہو رہی تھی, تو کیونکہ جو ہم بہت, یہ جو موبائل کے اندر اب ہم بہت زیادہ محف ہو گئے ہیں اور اس میں جو گم ہوتے جا رہے ہیں, تو اب شارٹس کا زمانہ آ گیا ہے. तो ये हमारे साथ जो कर रहा है वो क्या कर रहा है कि हम हमारा जो फोकस स्पैन है ना वो बहुत कम कर दिया है
जी।
पहले हम बहुत चीज़ों को डीपली सोच कर करते थे, उसके डूज और डोंट्स को देखते थे, अब हम जो है ना स्कैटर्ड सोच के साथ जो है ना फैसले कर रहे होते हैं, हमारा फोकस ख़त्म होता जा रहा है, हमारी जो मेमोरी है वो गोल्ड फिश मेमोरी बनती जा रही है।
मैं आपको चुटकुला बताऊँ इस बात पर अब्दुल वाजिद भाई, जुमे के दिन एक नमाजी आया, उन्होंने बताया कि मैं हज पे जा रहा हूँ, तो मुझे ना हज के बारे में कुछ समझाएं। तो मैंने उनसे कहा कि हमारी मजलिस हज उमरा जो है ये तरबियती नशिस्तें करती है, अल्हम्दुलिल्लाह सारी दुनिया में होती हैं, बिलखुसूस पाकिस्तान में तो बहुत ज़्यादा होती हैं, तो हमारी मस्जिद में भी इस सीज़न में इस साल 3 दफ़ा हज के प्रोग्राम हो चुके हैं, तो कह रहे मैं शिरकत नहीं कर सका, आप मुझे समझाएं। ये जो आप शॉर्ट स्पैन और बात कर रहे थे उसके हवाले से बात कर रहा हूँ, हज। तो मैंने बोला अच्छा, तो चलें बैठें, टाइम लगेगा थोड़ा, लेकिन बात करते हैं, कुछ ना कुछ पूरा तो नहीं लेकिन कुछ बात करते हैं। तो मैंने उन्हें बताया कि रफ़ीकुल हरमैन ले लें, हज उमरा का मुख्तसर तरीका है वो ले लें, 27 वाजिबात हज ले लें। तो मुझसे कहने हज़रत ये इतनी सारी नहीं बताएं, बस कोई एक पेज पर हो ना, एक सफ़े पर हो वो बता दें। अच्छा डालने को तो एक सफ़े पर भी आप वो क्या कहना चाहिए पॉइंट्स की सूरत में कुछ ना कुछ लिख के दे सकते हैं, कि मैं सोच रहा था कि हज तकरीबन 12 से 16 लाख का नॉर्मल पैकेज चल रहा है, 12-16 लाख रुपए ये शख्स खर्च करके जा रहा है, और जाहिर सी बात है 15 दिन 20 दिन 25 दिन कम से कम इतना स्टे तो होगा, नहीं तो 40-45 दिन तक का स्टे, इतना स्टे करेगा ये, और जाहिर सी बात है ये शख्स जब जा रहा है तो बिल्कुल वेला तो नहीं है, अपनी फैमिली है, बिजनेस है, जो भी इसकी मसरूफियात है उन सबको मैनेज करके जा रहा है, लेकिन इसके पास सीखने के लिए टाइम नहीं है कि मैं सीख लूँ प्रॉपर तरीके से। और जुहैब भाई मतलब लोग हज पे आए हुए होते हैं, आप यकीन करें उन्हें नहीं पता होता कि हज है क्या, अब्दुल वाजिद भाई नहीं पता होता। तो आप अपनी बात कंटिन्यू करें, बिल्कुल वो ना आपने बिल्कुल मुझे जो है पॉइंट पे ले आए थे, तो मैंने बोले बात तो बयान करूँगा।
ये तो जो आपने एक बात की है, हकीकत ऐसा ही है कि लोग बिल्कुल भी सीखने को टाइम नहीं दे रहे, इसलिए कि अब सीखने का दारोमदार भी मोबाइल बन चुका है। अब हम ये सोचते हैं, मेरी भी किसी से मुलाकात हुई थी, उनका जहन ये था कि वहाँ जाके मैं नेट पे देख लूँगा ना कि क्या करना है, अगला स्टेप क्या है, कब क्या करना है, तो यहाँ से नहीं सीखना, बस उसी वक्त इंस्टेंटली हर चीज़ देखनी है। हाँ। और करते जा रहे
हैं। सर आपकी बात तो वो दुरुस्त है, और मैं फिर वापस आऊँगा क्योंकि मोबाइल फ़ोन पर इतनी सारी बातें हुई, और बाज़ औक़ात यूँ होता है कि हम जिस चीज़ पर गुफ्तगू कर रहे होते हैं ख़ुद भी उसका किसी न किसी हद तक हम शिकार होते हैं, मोबाइल फ़ोन हम भी यूज़ करते हैं, जाहिर सी बात है कभी कभी ऐसा भी होता होगा कि उसमें बहुत सारी जो है वो चीज़ें हो जाती होंगी, लेकिन इतना मैं ज़रूर अर्ज़ करूँगा कि मोबाइल फ़ोन हमारी सहूलत के लिए, ना कि हम मोबाइल फ़ोन को इंटरटेन करने के लिए, कौन किसको इंटरटेन कर रहा है ये गौर कर लिया जाए, और हमारे फ़ैसलों पर, हमारी सोच पर, इवन हम मुझे क्या सीखना है क्या नहीं सीखना, क्या इसका फ़ैसला मैं कर रहा हूँ, इस पर गौर करें, आप संजीदगी से गौर करें, आप जिस चीज़ को समझते हैं कि 10 सेकंड 20 सेकंड 30 सेकंड की चीज़ है इससे क्या होता है, तो वो बाज़ूकात आपकी पूरी ज़िंदगी का लाइफस्टाइल चेंज कर देती है चीज़, वो चीज़ बाज़ूकात आपके सोचने का अंदाज़ तब्दील कर देती है, और बिलखसूस फिर वही वाली बात कि जैन जी जैन अल्फ़ा जो है वो इसमें ज़्यादा इन्वॉल्व है। मैं फिर यही बात अर्ज़ करूँगा, बड़ों से अर्ज़ करूँगा कि देखें बच्चे हैं, बच्चे गलतियां कर रहे हैं, मैं उन्हें सपोर्ट नहीं कर रहा, लेकिन उसको मैनेज हमने करना पड़ेगा, तो हम वक्त दें, हम उनके साथ एक प्राइम टाइम गुजारें, एक वैल्यूएबल टाइम गुजारें, उनको किसी ना किसी हद तक जायज़ दर्जे में इंटरटेन करें, तो इंशाल्लाह वो हमारे साथ इंगेज होंगे। स्टोरी टेलिंग जो है, ख़ुद सोशल मीडिया पर भी स्टोरी टेलिंग बहुत बड़ा आर्ट है, और मतलब क्या क्या कुछ इसके नाम पर हो रहा है आप देखें, लेकिन हमारे घरों में क्या स्टोरी टेलिंग रही है, नहीं रही, तो इसकी तरफ आएँ। अब जाहिर सी बात है इतनी ज़्यादा बातें हो चुकी हैं, और हमारे यहाँ मुख्तलिफ सिलसिलों में भी होती रहती हैं, किसी भी चीज़ को छोड़ना एक अलग बात होती है, लेकिन उस चीज़ को एतदाल में, बैलेंस में, और एक खूबसूरती के साथ लेके चलना, अपने लिए काबिल मनफियत बनाना, फ़ायदेमंद बनाना, ये अलग चीज़ होती है। तो हमने मोबाइल फ़ोन जाहिर सी बात है जिस दौर में हम छोड़ नहीं सकते, लेकिन उसके मुज़िर असरात से हम बचें, उसकी बुराइयों से हम बचें, और अपने आने वाली नस्लों को बचाएं। बढ़ते हैं अगली पिक्चर की तरफ। जी खालिद भाई,
महरूज भाई, एक दिमाग की तस्वीर दिखाई जा रही है जिसमें शायद ताला लगा हुआ है या उसका ताला खोलने की कोशिश की जा रही है। वैसे तो बंद अकल इसलिए भी कहा जाता है कि बंदा कोई अच्छी बात नहीं कर रहा होता या सामने की चीज को समझ नहीं पा रहा।
हमारे कहते भी हैं दिमाग पर ताले लगे हुए हैं।
जी, दिमाग पर ताले लगे होना, अकल पर पर्दा होना, ये मुख्तलिफ किस्म के मुहावरे एक ही बात को समझाने के लिए इस्तेमाल किए जाते हैं कि जो सामने की भी चीज़ है, बड़ी ही सी बात है, उसको अगला समझ नहीं पा रहा होता। एक कैफियत है ये, और ये कैफियत क्यों तारी होती है और ये कैफियत ख़त्म कैसे हो सकती है, थोड़ी सी इस पर बात कर लेते हैं। कहा जाता है कि दिमाग तेज़ होता है अकलमंद लोगों की सोहबत में बैठने से। जब इंसान उनके तजुर्बात, उनके मुशाहदात को सुनता है और उससे सीखता है, तो उसके दिमाग में भी वही वाइब्स आ रही होती हैं, वही रेज आ रही होती हैं जो उनकी बातों से इस तक पहुंची हैं। तो नतीजतन इसका दिमाग भी काम करना शुरू करता है और मुश्किल मौाक़े पर ऐसा बंदा भी अपनी अकल को इस्तेमाल करता है और किसी अच्छे फैसले पर पहुंचता है या किसी छोटी सी बात से एक बड़ा मतलब अखज़ करने में कामयाब हो जाता है। लेकिन दिमाग पर ताला डालने वाली भी, या दिमाग पर पर्दा डालने वाली भी बहुत सी चीज़ें होती हैं, और उनमें से एक चीज़ ये भी है कि इंसान जब बुराइयों में लग जाए तो उसकी अकल जो है वो बंद हो जाती है या अकल पर ताले पड़ जाते हैं। सूफिया ने एक बात ये लिखी है कि नेकियां इंसान की अकल को बढ़ाती हैं। जो अफराद नेकोकार गुजरे हैं उनमें बड़ा शऊर रहा, वो बड़े आगाह रहे कि जो काम नहीं करने के उन्होंने नहीं किया। नतीजतन उनके कलाम को देखें, सूफिया की बातों को जब इंसान पढ़ता है तो उनकी अपनी ज़िंदगी तो ज़ोहद व तक़वा से इबारत होती है, लेकिन वो गुनाहगार की इस्लाह एक जुमले से कर रहे होते हैं।
ऐसे ही
होता क्या है, उस नेकी ने उनकी अकल को वो नूर मुंतकिल किया होता है जो उनके तजर्बात, उनके मुशाहदात और उस नेकी के असरात के साथ उनकी बात में वजन भरता है, और उनकी बात में वो वजन एक जुमले में ही हो लेकिन सामने वाले की अकल को खोलने के लिए काफी होता है। वो जो किसी के दिल पर कुफल लग जाता है और वो गुनाह से अपना पीछा नहीं छुड़ा पा रहा होता, सूफिया का एक जुमला वो ताला खोलने के लिए काफी होता है। और वो उस जुमले के पीछे जो एक बात होती है वो होती है नेकी की तासीर। जब बंदा नेकियां बढ़ाता चला जाता है, अल्लाह तबारक व ताला इसको नूर ईमान अता फरमाता है, ज़ौक़े ईमान अता फरमाता है, और फिर इसकी बरकत से बहुत सारी बुराइयां जो हैं वो ख़त्म होती हैं और बहुत सारी अच्छाइयों के दरवाजे खुल जाते हैं।
वाह वाह, नेकियां पॉलिश कर देती हैं, उजाल देती हैं, चमका देती हैं चीज़ों को, और फिर खुदा जो है ये दिल को मुनव्वर कर देता है, आँखों में नूर भर देता है। अब्दुल वाजिद भाई माशाल्लाह चमक रहे हैं, चलें अब्दुल वाजिद भाई से पूछते हैं इस तस्वीर से ये हमें क्या सिखा रहा है।
जी महरोज भाई, अगर ताला किसी अलमारी पे लगा हो, दरवाजे पे लगा हो, घर पे लगा हो
जी,
तो उससे घर की अलमारी की, उसमें रखे हुए सामान की, घर के सामान की हिफाजत होती है
जी।
लेकिन अगर दिमाग पे ताला लगा हो तो वो दिमाग की हिफाजत नहीं होती बल्कि वो दिमाग की बर्बादी और तबाही की अलामत होती है। तो सोचों पे, दिमाग पे ताले नहीं लगने चाहिए, और ये एक अलामती सी बात है। मुराद क्या है, दिमाग पे, दिलो दिमाग पे ताला लगना, हक बात को कबूल ना करना, नसीहत को कबूल ना करना, नसीहत का असर ना करना, नेकियों में दिल का ना लगना और बुराइयों की तरफ ही तबीयत का मायल होना, तो ये सारी चीज़ें जो हैं ये दिलो दिमाग के ताले लगने की कुछ सूरतें हैं। और ये कैसे दफ़ा होती हैं, आदमी कैसे इससे छुटकारा पाता है, बहुत खूबसूरत बात खालिद भाई ने इरशाद फरमाई, नेक लोगों की सोहबत में बैठने से। जब आदमी अच्छे लोगों की सोहबत में बैठता है, उनके पास आता जाता रहता है, तो सबसे पहली चीज़ जो उसे हासिल होती है, जो सबसे अहम चीज़ होती है, वो ये कि उसे अच्छे और बुरे का पता चलता है। उसको तमीज़ हासिल होती है, उसको अच्छाई और बुराई का पता चलता है। तो ये हिदायत का पहला स्टेप होता है कि सही नॉलेज हो, सही इल्म हो, और फिर जब इल्म सही हो जाता है तो फिर अमल भी दुरुस्त हो जाता है। तो कोशिश ये की जाए कि आदमी नेक लोगों के पास बैठे, अच्छे लोगों के पास बैठे, ताकि उसको अच्छे और बुरे की तमीज़ हासिल हो जाए।
सुभान अल्लाह, क्या ज़बरदस्त बात। जी जी भाई,
इस तस्वीर को देखते हुए फिर मैं एक और चीज़ की तरफ तवज्जो लेके जाऊंगा, और वो ये है कि इस दिमाग पे ऑलरेडी एक ताला लगा हुआ है मगर एक हाथ भी मौजूद है
जी।
ये हाथ मुझे ये फीलिंग देता है कि ये किसी मेंटोर का हाथ है। ये मेंटोर आपकी ज़िंदगी में आपके पीर साहब भी हो सकते हैं, आपके कोई उस्ताद साहब भी हो सकते हैं, या आपके कोई बुज़ुर्ग भी हो सकते हैं, आपके वालिद साहब भी हो सकते हैं, जो अपना हाथ सही चाबी के साथ आपके दिमाग की तरफ ले जा रहे हैं और वो जो दिमाग पे आपके ताले लग चुके हैं उनको खोलने की कोशिश कर रहे हैं।
वाह, बड़ा पॉजिटिव गए हम।
क्योंकि देखें ना, खाली दिमाग में जो है वो एक ताला नहीं लगा हुआ, एक हाथ भी मौजूद है
जी।
तो डेफिनेटली इस हाथ का भी कोई ना कोई पर्पज है और ये हाथ भी किसी का है। तो फील यही होता है,
आपने इससे लिए कि दिमाग का ताला खोला जा रहा है।
बिल्कुल खोला जा रहा है और एक कोई मेंटोर है
सही
जो आपकी रहनुमाई के लिए आगे बढ़ा है। बाद मरतबा हमें जिंदगी में हम स्टक हो जाते हैं, हमें ऐसा फील होता है हमारा अब दिमाग काम नहीं कर रहा, कोई राह नहीं मिल रही, उस वक्त हमारा मेंटोर ही हमारे काम आता है और वही हमें राह दिखाता है।
ऐसा ही है, बिल्कुल दुरुस्त फरमाया आपने, बड़ी प्यारी बात की जुहैब भाई। और आप क्योंकि पॉजिटिव गए, मैं इसको नेगेटिव भी देख रहा था कि बाज़ूकात कोई ताला लगाने वाला होता है तो चले मेरी बात तो एक है, लेकिन उससे आगे अगली बात यही है कि फिर कोई ऐसा शख्स भी आपकी ज़िंदगी में होना चाहिए जो ताले किसी और ने लगा दिए हैं आपकी अकल पे, फहम पे, फरासत पर, अक्लो शऊर पर, दिमाग पर, दिल पर, तो वो कोई खोलने वाला इब्राहिम भाई आपकी ज़िंदगी में हो
जी।
और वो ऐसा शख्स हो कि जो खौफ आखरत भी रखता हो, आपकी खैरख्वाही का जहन भी हो और आपका मुकाबिल भी ना, और वो एक मेंटोरी होता है, रहनुमा होता है, जैसे कि आपने कहा उस्ताद है, पीर है, वालदेन है, या बाजू का दोस्त अहबाब में भी ऐसा शख्स हो सकता है। तो ऐसे लोगों को रखें, दुनिया भर में दिमाग पे ताले लगाने वाले लोग तो फ्री ऑफ कॉस्ट मिल जाते हैं, आप मांगे नहीं, आप चाहें नहीं, वो आ जाएंगे, मुसल्लत हो जाएंगे और ताले लगा के चले जाएंगे। लेकिन ताले खोलने वालों के पास आपको जाना पड़ता है, और जाहिर सी बात है इनकी बड़ी डिमांड है, तो फिर बहरूपिये भी बहुत, उनसे होशियार रहते हुए जीने की तमन्ना है तो पहचान पैदा कर, तो कुछ पहचान पैदा कर, अच्छे लोगों की तरफ जाएं, अच्छे अफराद की तरफ जाएं कि जो मुसबत अंदाज पर और अच्छे तरीके से ना सिर्फ ताले खोलें बल्कि इल्म मार्फत के ख़जाने आपके दिल और दिमाग में भर दें। इब्राहिम भाई आपके इरशाद फरमाएं
जी। मैं रुस्मी, मैं जोहेब भाई की बात को कंटिन्यू करूँगा, बहुत खूबसूरत बात की इन्होंने, और साथ में मैं ये शामिल करूँगा कि जैसे इस तस्वीर के अंदर दिमाग के ताले के साथ एक चाबी दिखाई गई है तो उस ताले को खोलना नामुमकिन नहीं है। अच्छा, दूसरी तरफ एक और चीज़ भी मैं अर्ज करना चाहूँगा कि देखें, इंसान जब पैदा होता है ना तो वो माँ के पेट से इल्म और मारिफत लेकर नहीं आता, वो सीखता है। तो चाबी को अगर हम इल्म और मारिफत तस्लीम कर लें तो इल्म और मारिफत वो है जो इंसान के दिमाग को खोलती है। तो यूं कहें कि इंसान के दिमाग के अंदर बिलकुवा कोई भी इंसान पैदा हो रहा है तो उसके दिमाग के अंदर और उसकी अकल के अंदर ये सलाहियत मौजूद होती है कि अल्लाह तबारक व ताला जल्ला वाला ने उसके दिमाग के अंदर उलूम इलाहिया और मारफत इलाही को सीखने की, समझने की जो है वो उसको एक सलाहियत उसके अंदर रखी हुई होती है। लेकिन ये ताले को खोलेगा कौन? ये इल्म खोलेगा, ये तकवा खोलेगा, ये किसी साले और नेक आदमी की सोहबत खोलेगी। तो अगर वो चाबी और उस चाबी का दंदाना भी दुरुस्त होना चाहिए, वो चाबी भी ठीक होनी चाहिए कि जो उस ताले को खोल सके, तो जब वो ताले पर वो चाबी पहुंचेगी तो वो ताला खुलेगा और इंसान के दिमाग को जो है वो उलूम और मारिफत की तरफ वो फिर वो लेकर जाएगा।
मदनी चैनल के नाज़रीन, हमारे सिलसिले का वक्त इख्तिताम को पहुंचा। मैं उम्मीद करता हूं कि आज भी बहुत कुछ सीखने को मिला होगा। मदनी चैनल की नशरियात जारी और सारी, अगर आपके पास वक्त है, कोई फ़र्ज़ और वाजिब काम ऐसा नहीं है कि जिसको करने से रह जाए, तो आप मदनी चैनल देखते रहिए। अल्लाह ने चाहा तो आप सीखते रहेंगे, आगे बढ़ते रहेंगे। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि।
आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।